यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। विज्ञान प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोड्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड। पर्सी 8 गते बस्ने प्रतिनिधि सभाको बैठक अघि हुने सत्ता गठबन्धनको बैठकले एमसीसीलाई निष्कर्षमा पुर्याउने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विश्वास। श्रमिकका लागि छुट्टै अस्पताल स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्री परिषदको सैद्धान्तिक स्वीकृति। भारतको एक अदालतद्वारा गुजरातमा सन् 2008 भएको बम विस्फोटमा संलग्न 38 जनालाई मृत्युदण्डको सजाय। र टी20 विश्वकप छनौट चरणको खेलमा नेपालको विजयी शुरूआत, विजेता टोलीलाई प्रधानमन्त्री देउवाको बधाई।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औल्याउनु भएको छ। नास्टको आज भएको 45 प्राज्ञ सभामा प्रधानमन्त्री देउवाले विज्ञान प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्ण रूपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड़ दिनुपर्ने बताउनुभयो। यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढ़ाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाज उपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सरकारले श्रमिकका लागि छुट्टै अस्पताल स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री कार्कीले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले COVID-19 आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने 18 मिलियन अमेरिकी डलर अर्थात करिब 2 अर्ब 14 करोड़ रूपियाँ थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम सन् 2021-24 कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले काठमाण्डुको गोकर्णेश्वर नगरपालिका वड़ा नम्बर 3 गोविन्द मगरले पंछी पालेको स्थान र चितवनको राप्ती नगरपालिका वड़ा नम्बर 6 रहेको अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि त्यस वरपरको 100 मिटरसम्मको क्षेत्रलाई बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले राष्ट्रिय बीमा संस्थान संचालक समितिका अध्यक्ष गंगाराम कडेलको राजीनामा स्वीकृत गर्ने, नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश कुमार हमाललाई नियुक्त गर्ने, नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने पनि निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नवीकरणीय ऊर्जा अनुदान नीति 2078 स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता 2047 अनुसूची एक हेरफेर गर्ने, नेपाल मेडिकल काउन्सिल नियमावली 5 संशोधन 2078 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन 2077-78 सदनमा पेश गर्नुभएको हो। आफूले कार्यवाही गरेका सांसदहरूको सूची प्रकाशन नगरेको भन्दै सभामुखको भूमिकालाई लिएर सदन अवरूद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी विरोधका बीच आयोगको प्रतिवेदन पेश भएको हो। बैठक शुरू गरे लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै बेल घेराउ गर्नुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले नाराबाजी जारी राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोधका कारण सभाका नियमित काम कार्यवाहीहरू प्रभावित भइरहेको प्रति ध्यानाकर्षण गराउँदै सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतबार दिउँसो 1 बजे बस्ने गरी स्थगित भएको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पर्सि आइतबार बस्ने सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई निष्कर्षमा पुर्याउने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज बसेको बैठकपछि प्रवक्ता कार्कीले गठबन्धनको अर्को बैठक फागुन 8 गते आइतबार बिहान 10 बजे बस्ने जानकारी दिँदै बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई निष्कर्षमा पुर्याउनेमा विश्वस्त रहेको बताउनुभयो।
एमसीसी परियोजनालाई सार्वभौम संसदमा छलफल गराएर एउटा निष्कर्षमा पुर्याउने विषयमा नै आज संक्षिप्त बैठक भएको छ र अर्को बैठक 8 गते बिहान 10 बजे बसेर हामी यसलाई निर्णयमा पुर्याउँछौ। प्रधानमन्त्रीजीको दायित्व हो कि संसदलाई सुचारू रूपले सञ्चालन गर्ने, संसदलाई जीवन्त बनाउनका निमित्त प्रमुख प्रतिपक्षी दलको पनि त्यतिकै दायित्व र भूमिका रहन्छ र संसदलाई सुचार गरेर एमसीसीको बारेमा संसदमा गम्भीर र जीवन्त रूपले छलफल होस्, यसैका निमित्त प्रधानमन्त्रीजी प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीलाई भेट्न जानुभयो। अब विपक्षी दलको नेताबाट यो जुन परियोजना छ यसलाई निष्कर्षमा पुर्याउने प्रधानमन्त्रीजीको प्रस्ताव छ र यसलाई निष्कर्षमा पुर्याउने बारेमा विचार विमर्श सकारात्मक रूपले भयो।
हिजो साँझ गठबन्धनको बैठकपछि पूर्व प्रधानमन्त्री तथा विपक्षी दलका नेता केपी शर्मा ओलीसँगको भेटघाटको विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा प्रवक्ता कार्कीले संसदलाई जीवन्त राख्न र सञ्चालन गर्नको लागि प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भन्दै संसद सुचारूकै विषयमा छलफल भएको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि 3 दिनसम्म विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। दिवसका अवसरमा आज भोलि र पर्सि विभिन्न सृजनात्मक एवं रचनात्मक कार्यक्रम गरी मनाइँदैछ। सोही अवसरमा आजदेखि 3 दिन घर घरमा दीपावली गरिने, सरकारी तथा गैर सरकारी संघ संस्थाका कार्यालय परिसरमा सरसफाई गर्ने, रक्तदान कार्यक्रमको आयोजना गरिनेछ। यस्तै विभिन्न संचार माध्यममा प्रजातन्त्र दिवस सम्बन्धी सन्देश, सूचना, अन्तर्क्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन तथा प्रसारण गरिने भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटी बैठक फागुन 20 गतेसम्मका लागि स्थगित भएको हो। फागुन 8 र 9 गतेका लागि बोलाइएको बैठक विशेष राजनैतिक परिस्थितिका कारण स्थगित भएको सचिव ढकालले बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले एमसीसीको विषयमा जनतामा भ्रम फैलाएको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमसीसी देशको विकासको पक्षमा भएकाले जनतामा भ्रम मात्र फैलाइएको बताउनुभयो। उहाँले एमसीसी जनताको पक्ष र देशको पक्षमा रहेको भन्दै गठबन्धन र एमसीसी फरक विषय भएको उल्लेख गर्नुभयो। ओली सरकारकै पालामा एमसीसी अनुमोदन भएको भन्दै सभामुखले कुनै विषयलाई रोकेर राख्ने अधिकार नभएको नेता महतले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल समक्ष विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज प्रतिवेदन पेश गरेको छ। जल तथा ऊर्जा आयोगका सचिव दिनेश कुमार घिमिरेले आज मन्त्री भूषाल समक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्नुहुँदै ऊर्जा मन्त्री भूषालले सरकारले हाइड्रोजन सम्बन्धी नीति बनाउने र त्यसका लागि विज्ञसँग सुझाव लिएर अगाडि बढ़ने विश्वास दिलाउनुभयो। उहाँले आगामी दिनमा देश नवीकरणीय ऊर्जा प्रवर्धन गर्ने नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो। जल तथा ऊर्जा आयोगका सचिव घिमिरेले प्राप्त प्रतिवेदन हाइड्रोजन ऊर्जा सम्बन्धी नीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। देशभर आज 437 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 9091 नमूना परीक्षण गर्दा 437 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र कैलाली गरी 6 जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा 5785 सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ, जसमा काठमाडौँमा 3386, भक्तपुरमा 550 र ललितपुरमा 1849 सक्रिय संक्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन्। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घटेसँगै देशभर 14,435 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 2,454 जना संक्रमण मुक्त भएका छन्। संक्रमित मध्ये आज थप 2 जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या 11,913 पुगेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दै गएको छ। भारतसँग सीमा जोड़िएको कञ्चनपुर जिल्लाका गड्डा चौकी र गौरीफण्टा सीमा नाकाबाट नेपाल भारत आवागमन गर्ने नागरिकहरूको संख्यामा कमी नआए पनि संक्रमित हुने व्यक्तिहरूको संख्यामा भने निकै कमी आएको हाम्रा संवाददाताको रिपोर्टमा उल्लेख छ। हरिश्चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको पश्चिमी सिमानाका गड्डा चौकी बनबासा र दक्षिणी सिमानाका डोके बजार गौरीफण्टा भएर भारतबाट नेपाल भित्रिने नागरिकहरूको संख्या दैनिक 1,000 जति रहेको भए पनि एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि हुने दर भने निकै घटेको छ। त्यस्तै समुदाय स्तरमा पनि कोरोना संक्रमण दर घट्दै गएको छ। एक महिना अघि मात्रै दैनिक 200 भन्दा बढ़ी व्यक्तिहरूमा कोरोना संक्रमण देखिने गरेको थियो भने हाल उक्त संख्यामा निकै कमी भई दैनिक औसत 15 जना जतिमा मात्रै संक्रमण देखिने गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो।
अहिले कोविड त हाम्रो दैनिक चाहिँ घट्दैछ, 200 भन्दा नागेको घटेर त्यतिमा आउनु भनेको त धेरै कम भयो भन्ने बुझेछौँ हामीले। आइसोलेसनमा पनि प्रेसर छैन,
तर कोरोना भाइरस सरुवारोग भएको हुँदा संक्रमणको जोखिम भने कायमै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले सबैलाई अनुरोध गर्नुभएको छ।
त्यसबाट सर्ने सम्भावना उत्तिकै हुनाले सतर्क हुनै पर्छ, मास्क लगाउनै पर्छ, स्वास्थ्यका मापदण्डहरू पालनै गर्नुपर्छ।
सीमा नाकाहरू सहित सबै स्थानीय तहहरूमा कोरोना परीक्षण गर्ने, लक्षित उमेर समूहका व्यक्तिहरूलाई खोप उपलब्ध गराउने, जनचेतना फैलाउने, स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्ने गराउने जस्ता गतिविधिलाई निरन्तरता दिँदै कञ्चनपुरलाई कोरोना मुक्त जिल्ला बनाउने अभियानमा केन्द्रित भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारको भनाइ छ।
कञ्चनपुर जिल्लालाई कोरोना मुक्त बनाउनको लागि कोरोना व्यवस्थापन, कोरोनालाई रोकथाम गर्न र यसको चाहिँ नियन्त्रण गर्नको लागि हामीले विभिन्न प्रयासहरू गरिराखेका छौँ।
कञ्चनपुरमा कोरोना संक्रमणकै कारण मृत्यु हुने बिरामीको संख्या पछिल्लो केही दिन यता शून्यमा झरेको छ भने अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीको संख्या पनि शून्य प्राय छ। तर सक्रिय संक्रमितहरू भने करिब 200 हाराहारीमा रहेको र सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
देशका 66 जिल्लामा भोलिबाट एकैसाथ छिमेकी चरा एपको माध्यमबाट चरा गणनाको कार्य हुने भएको छ। नेपाल पंक्षी संरक्षण संघले एप मार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागेको चरा विज्ञ हिरूलाल डगौराले बताउनुभयो। स्वयंसेवक परिचालन गरी एप मार्फत चरा गणनाका लागि दुई महिना अघिदेखि तयारी थालिएको उहाँले जानकारी दिनुभयो। चरा गणनाका लागि 1000 बढ़ी स्वयंसेवक परिचालन गरिनेछ। यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकोमा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ। चराको महत्व दर्शाउन, छरछिमेकलाई चरा मैत्री बनाउन र चरा संरक्षण बारे सर्वसाधारणलाई सचेत गराउनका लागि एप मार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ। एपमा नेपालभरि पाइने चराको सूची राखिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको गुजरात राज्यमा सन् 2008 भएको बम विस्फोटमा संलग्न 38 जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। गुजरातको राजधानी अहमदाबादमा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परि 55 जनाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए। घटनामा दोषी अन्य 11 जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। अहमदाबाद बम विस्फोट घटनामा संलग्न 78 जनामाथि मुद्दा चलाइएको थियो। आज एक अदालतले सुनाएको निर्णय विरूद्ध दोषी पाइएकाहरूले उच्च अदालतमा भने पुनरावेदन गर्न पाउनेछन्। रसियाले युक्रेनमाथि आक्रमण गर्न केही नियोजित विवादहरू सृजना गर्न खोजिरहेको अमेरिकाले बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले कुनै पनि बेला सैन्य आक्रमण शुरू गर्न सक्ने भए पनि कूटनैतिक समाधानको बाटो बन्द भई नसकेकोमा जोड़ दिनुभएको छ। अमेरिकी उच्च सैनिक अधिकारीहरूले युक्रेन आक्रमणको औचित्य खोजिरहेको रसियाले आफै कुनै भूमिका बाँधेर आक्रमण गर्ने योजना बनाएको विश्लेषण गरेका छन्। रसियाले भने ती सबै आरोपको खण्डन गर्दै अमेरिका तनाव बढ़ाउनेतिर लागेको प्रतिक्रिया दिएको छ। बेलायतमा दशकौं पछिको शक्तिशाली आँधी इयुनिस आएपछि 10,00,000 मानिसलाई घरभित्रै रहन अधिकारीहरूले निर्देशन दिएका छन्। बेलायतको मौसम कार्यालयले लन्डन र इंग्ल्याण्डको पूर्व र दक्षिण पूर्वमा चेतावनी जारी गरेका छन्। आँधीको सम्भावित खतरालाई ध्यानमा राखी शैक्षिक संस्था रेल सेवा बन्द गरेर उद्धारका लागि सेनालाई तमतयार अवस्थामा राखिएको छ। मौसमविदहरूले इयुनिस आँधी 90 माइल प्रति घण्टाको वेगमा आउने भविष्यवाणी गरेका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक एडीबीसँग नेपालले थप साझेदारी गर्नुपर्ने बताउनु भएको छ। एडीबीका कार्यकारी निर्देशक डाक्टर वान फारिसनसँग आज भर्चुअल माध्यमबाट भएको छलफलमा अर्थमन्त्री शर्माले नेपालमा उत्पादित सामान थोरै मात्र निर्यात भइरहेकाले बजार विस्तारमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले लगानी मैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित गरी अर्थतन्त्र तथा व्यापार सूचकांकलाई सुधार गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले कोविड पछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने भएकाले त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताउनुभयो। बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबरेशन फ्लाइट आन्तरिक परीक्षण उडान शुरू भएको छ। शुक्रबार दिउँसो विमानस्थलमा एरो थाईको 17 सिटे सानो जहाजले क्यालिबरेशन फ्लाइट शुरू गरेको हो। थाइल्याण्डबाट बिहिबार दिउँसो आएको 7 सदस्यीय प्राविधिक टोली सहितको एरो थाई जहाजले 15 गतेसम्म क्यालिब्रेशन फ्लाइट गर्नेछ। त्यसपछि टेस्टिङ फ्लाइट गरी कमर्सियल फ्लाइट भर्ने आयोजनाले जनाएको छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आईसीपी 1 र 2 गरेर 7.5 अर्ब रूपियाँ लगानी भइसकेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। कोरोनाका कारण स्थगन गरिएको रत्नगर महोत्सव यही फागुन 15 गतेदेखि सञ्चालन हुने भएको छ। उद्योग वाणिज्य संघ रत्नगर को आयोजनामा हुन लागेको महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्राथमिकता दिइने भएको छ। यसै गरी वृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड़ दिने उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मुलुकको प्रमुख भन्सार नाकाको रूपमा स्थापित वीरगंज आईसीपी भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2078 1979 को 7 महिनामा 1,21,72,84,77,000 रूपियाँ राजस्व असुली गरेको छ। भन्सार विभागले तोकेको लक्ष्य भन्दा 4% भन्दा बढी राजस्व असुली गरिएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विश्व प्रसाद अरियालले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार गिरिसा उपाध्यायबाट।
प्रधानमन्त्री शेरबहादुर देउवाले आईसीसी पुरूष टी20 विश्वकप ग्लोबल छनौट अन्तर्गत समूह ए को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ। ओमान विरूद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्नुहुँदै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल मार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको हो। आईसीसी पुरूष टी20 विश्वकप ग्लोबल छनौट अन्तर्गत नेपालले आयोजक ओमानमाथि 39 रनले जीत हात पार्न सफल भएको छ। 18 रनको लक्ष्य पछ्याएको ओमान 17 ओभरमा अल आउट हुँदै 78 रनमा सीमित रह्यो। ओमानका लागि नसिम खुशीले 24 रन, आमिर कलिमले 9, जातिन्दर सिंहले 9, खबर अलीले 7, फ्याज बटले 6, कल्ली मुल्लाले 5, आयान खानले 3 र सिजन मकसुदले 2, सोएब खानले 1 रन जोडेका थिए। नेपालका लागि कमल सिंह एरीले सर्वाधिक 3 विकेट लिँदा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले समान 2-2 विकेट लिए। अविनाश बोहरा र जितेन्द्र मुखियाले 1-1 विकेट हात पार्दा कमल सिंह एरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाउन सफल भए। कमलले पहिलो ओभरको तेस्रो बलमा नै काश्यपलाई दिपेन्द्र सिंह एरीबाट 0 रनमा क्याच आउट गर्न सफल भए। दोस्रो ओभरको 5 बलमा जितेन्द्र मुखियाले आयन खानलाई आसिफ शेखबाट क्याच गराउँदा जातिन्दर सिंह 6 ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह एरीबाट रन आउट भए। सन्दीप लामिछानेले 7 ओभरको 4 बलमा खबर अलीलाई बोल्ड गर्न सफल भए। दिपेन्द्र सिंह एरीले जिसन मकसुदलाई 8 ओभरको 5 बलमा कुशल भुर्तेलबाट र अविनाश बोहराले सोएब खानलाई आसिफ शेखबाट क्याच आउट गराए। दिपेन्द्रले आमिर कलिमलाई 14 ओभरको तेस्रो बलमा एलबीडब्ल्यू आउट गराए। यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 117 रन जोड्न सफल भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 38 रनको योगदान गरे। यो जितसँगै नेपालको सेमी फाइनलमा खेल्ने सम्भावना बलियो बनेको छ। प्रतियोगिता अन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ। विश्वकप ग्लोबल छनौट अन्तर्गत समूह एमा विभिन्न 8 राष्ट्र सहभागी छन्। समूह एमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह बीमा यूएई, बहराइन, आयरल्याण्ड र जर्मनी रहेका छन्। प्रतियोगितामा फाइनल पुग्ने 2 शीर्ष टोलीले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी20 विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.2 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.4 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 6.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विज्ञान प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोड्नुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। पर्सी 8 गते बस्ने प्रतिनिधि सभाको बैठक अघि हुने सत्ता गठबन्धनको बैठकले एमसीसीलाई निष्कर्षमा पुर्याउने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको विश्वास। श्रमिकका लागि छुट्टै अस्पताल स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मन्त्री परिषदको सैद्धान्तिक स्वीकृति। भारतको एक अदालतद्वारा गुजरातमा सन् 2008 भएको बम विस्फोटमा संलग्न 38 जनालाई मृत्युदण्डको सजाय र टी20 विश्वकप छनौट चरणको खेलमा नेपालको विजयी शुरूआत। विजेता टोलीलाई प्रधानमन्त्री देउबाको बधाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।